यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निर्वाचनमा नै वर्तमान सरकारको अर्जुन दृष्टि रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। त्रिभुवन विश्वविद्यालयको 51 दीक्षान्तमा 16,000 भन्दा बढ़ी विद्यार्थी दीक्षित। शिक्षालाई सिपसँग जोड्न प्रधानमन्त्री सुशीला कार्कीको आग्रह। निर्वाचन आयोगद्वारा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कार्यविधि र निर्देशिका तयार गर्ने कार्य तीव्र। पूर्व गृहमन्त्री रमेश लेखकले भाद्र 23 र 24 घटना सम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिने। र रूसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको आरोप।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। त्रिभुवन विश्वविद्यालयको 51 दीक्षान्त समारोहमा 16,300 भन्दा बढ़ी विद्यार्थी दीक्षित भएका छन्। काठमाडौँको दशरथ रंगाशालामा हिजो यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका 89,191 विद्यार्थी मध्ये स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधि सहित 16,380 जना दीक्षित भएका हुन्। कार्यक्रममा विभिन्न संकायबाट सर्वोच्च नतिजा ल्याउने 22 जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरिएको थियो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले ज्ञानलाई सेवासँग, सिपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न आग्रह गर्नुभयो।
तपाईँहरूले प्रविधिको तीव्र परिवर्तन, रोजगारीको प्रतिस्पर्धा, जलवायु परिवर्तन, सामाजिक असमानता तथा विश्वव्यापी अनिश्चितता जस्ता विषयसँग सम्बन्धित चुनौतीहरूको सामना गर्नुपर्नेछ। त्रिभुवन विश्वविद्यालयबाट विकसित तपाईँहरू यस्ता चुनौतीहरू सामना गर्दै मानव विकास र विश्व बन्धुका लागि अर्थपूर्ण योगदान गर्न समर्थ हुनुहुनेछ भन्ने मलाई म विश्वस्त छु। शैक्षिक क्रियाकलापमा प्रविधिको प्रयोग, अनुसन्धान, गुणस्तर र वैश्विक पहुँच वृद्धि गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अझै अपर साबित गर्न आवश्यक छ।
प्रधानमन्त्री कार्कीले 4,00,000 भन्दा बढ़ी विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक विद्यार्थीको अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा दिनुपर्ने चुनौती रहेको बताउनुभयो। समारोहका प्रमुख अतिथिका रूपमा रहनुभएका भौतिक शास्त्रतर्फ सन् 2015 नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक डाक्टर ताका आकी काजिताले आफूले विद्यावारिधि प्राप्त गरेपछि पनि निरन्तर खोज, अनुसन्धान र अध्ययन जारी राखेकाले नोबेल पुरस्कार प्राप्त गर्न सक्ने क्षमता विकास भएको बताउनुभयो। समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति महावीर पुनले आफ्नो ज्ञान र सिपलाई समाज परिवर्तनको क्षेत्रमा लगाउनु पर्नेमा जोड़ दिनुभयो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालले आफूले सिकेका सैद्धान्तिक ज्ञान व्यवहारमा कार्यान्वयन गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न मेहनतका साथ सरकारले काम गरिरहेको बताउनु भएको छ। बाराखरी मीडियाद्वारा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनमा नै वर्तमान सरकारको अर्जुन दृष्टि रहेको बताउनुभयो। उहाँले सुशासन कायम गर्न पनि सरकार सरकार अहोरात्र खटेको बताउनुभयो। वर्तमान सरकारमाथि चौतर्फी प्रहार भइरहेको तर आलोचनामा परेर भए पनि मेहनतका साथ काम गरिरहेको प्रधानमन्त्री कार्कीले बताउनुभयो। प्रधानमन्त्री कार्कीले सबै कुरा एकै पटक हुनुपर्ने आशा सबैतिरबाट आएको बताउँदै सबै कुरा एकै पटक गर्न नसक्ने भएकाले सरकारले निरन्तर काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले राजनीतिक दल र जेएनजीको दोहोरो दबावमा सरकार परेको उल्लेख गर्नुभयो। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यास अनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताउनु भएको छ। हिजो काभ्रे पलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा संचार कर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनैतिक दल पनि त्यसतर्फ होमिएको बताउनुभयो। निर्वाचनका विषयमा कुनै पनि किसिमको नरहेको भन्दै संचार मन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि उहाँले प्रष्ट पार्नुभयो। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कार्यविधि र निर्देशिका तयार गर्ने कार्यलाई तीव्रता दिएको छ। प्रतिनिधि सभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि नआउँदा रोकिएका तीनवटा निर्देशिकाको मस्यौदा तयार भइरहेको निर्वाचन आयोगले जनाएको छ। आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार करिब 13 निर्देशिका आवश्यक रहेकोमा 4 निर्देशिका तथा कार्यविधि तयार भएको र 4 मस्यौदा भइरहेको छ। बाँकीको 5 निर्देशिका पुरानै रहने र आवश्यक परे सोही निर्देशिकालाई संशोधन एवं परिमार्जन गरिने महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख समेत रहनुभएका सहसचिव यज्ञ प्रसाद भट्टराईले अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि, प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि र प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका तयार भएको जानकारी दिनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा हिजो पनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको सूची र पार्टीको 15 महाधिवेशनका सन्दर्भमा छलफल भएको छ। सानेपा स्थित केन्द्रीय कार्यालयमा भएको बैठकमा महामन्त्री गगन कुमार थापाले पेश गरेका प्रस्तावमाथि परामर्श भएको हो। बैठकमा उपसभापति धनराज गुरूङले महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा जानुपर्ने नयाँ नेतृत्व तोले मतदातालाई कांग्रेसको विचार नीति र कार्यक्रम बुझाउन सक्नुपर्ने बताउनुभयो। बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले कार्यतालिका ओडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरेर पुछ 26 गते नै 15 महाधिवेशन गर्न प्रस्ताव गर्नुभयो। उहाँले प्रतिनिधि सभा सदस्यका लागि सरकारले फागुन 21 गते तय गरेको निर्वाचनको वातावरण उपयुक्त बन्न नसकेकाले सर्वपक्षीय संवाद र छलफल गरेर वैशाखमा चुनाव गर्न सरकारलाई सुझाव र साथ दिन र संवैधानिक प्रश्न सम्बोधन गर्न फागुन 21 गते 7 प्रदेशको 7 क्षेत्रमा निर्वाचन गर्न सकिने बताउनुभयो। उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर 1 प्रत्यक्षतर्फको उम्मेद्वार नबन्ने बताउँदै यसपटक देशव्यापी रूपमा पार्टीका उम्मेद्वारको साथमा पुग्ने बताउनुभयो। नेपाली कांग्रेसले राष्ट्रिय सभा अधिवेशन आह्वानको माग गरेको छ। कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको हिजोको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक कृष्ण बहादुर रोकायले जानकारी दिनुभयो। संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलाको अध्यक्षतामा भएको बैठकले प्रतिनिधि सभा नभएकाले अविलम्ब राष्ट्रिय सभा बैठक आह्वान गर्न उक्त सभाका अध्यक्ष समक्ष माग गर्ने निर्णय गरेको हो। जनआवाज उठाउने सार्वभौम संसद राष्ट्रिय सभा मात्र रहेकाले पार्टीले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब आह्वान हुनुपर्ने माग गरिएको सचेतक रोकायले बताउनुभयो। पूर्व गृहमन्त्री रमेश लेखकले भाद्र 23 र 24 घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिने बताउनु भएको छ। सानेपा स्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा संचारकर्मीलाई उहाँले यही पुस 14 गते सोमबार आयोगमा बयान दिन जाने बताउनु भएको हो। आयोगले भने उहाँलाई बयानका लागि पुस 11 गते आउन पत्र पठाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले हिजोदेखि समानुपातिक उम्मेद्वार छनौट प्रक्रिया शुरू गरेको छ। पार्टीले हिजो र आज ब्लू प्रिन्ट संवाद तथा शून्य समय कार्यक्रम मार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। प्रारम्भिक निर्वाचन अन्तर्गत आन्तरिक मतदान प्राइमरी भोटिङ हुने जनाइएको छ। प्रवक्ता झाका अनुसार यस प्रक्रियामा देशभरबाट निवेदन दिएका करिब 400 आकांक्षी सहभागी रहेका छन्। ती मध्येबाट 110 जनाको नाम समानुपातिक बन्द सूचीमा समावेश गरी निर्वाचन आयोगमा बुझाइनेछ। प्रवक्ता झाले यही पुस 5 गते आयोजित छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागी हुन नपाएका समानुपातिक उम्मेद्वारका आकांक्षीहरूलाई पुनः छलफलमा सहभागी गराइने बताउनुभयो। प्रवासमा रहेका उम्मेद्वारका आकांक्षीहरूको मूल्यांकन भर्चुअल माध्यमबाट गरिने पनि उहाँले बताउनुभयो। हाम्रो साझा अभियान ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान भन्ने आदर्श बाँकेका साथ आज विभिन्न कार्यक्रमको आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। ज्येष्ठ नागरिकको हक हित तथा अधिकारको संरक्षण गर्दै सम्मान संरक्षण र सहभागिता प्रवर्धन गर्नका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गरी यो दिवस मनाउन लागि हो। विक्रम सम्म 2051 पुष 11 गते सामाजिक सुरक्षा भत्ता शुरू गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ। यो दिवसले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व जिम्मेवारी कर्तव्य र सम्मान र आधारभावलाई पुनः स्मरण गराउँछ। ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान सिप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकका रूपमा रहेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा सहित राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको छ। यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादवले ज्येष्ठ नागरिकलाई बोझ होइन बोधको स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलाली स्थित हुलाकी राजमार्गको स्तरोन्नति यस वर्ष सक्ने लक्ष्यका साथ काम भइरहेको राजमार्ग आयोजना कार्यालय धनगढ़ीले जनाएको छ। राजमार्गको पूर्व पश्चिम र उत्तर दक्षिण दुवै सड़कको काम चालू आर्थिक वर्षमा सक्ने योजना सहित काम भइरहेको हो। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
राजमार्गको पूर्व पश्चिम र उत्तर दक्षिण दुवै सड़कको काम चालू आर्थिक वर्षमा सक्ने योजनासहित काम भइरहेको छ। सत्तीदेखि धनगढ़ीसम्म पूर्व पश्चिम 69 किलोमिटर र खखरोलादेखि लम्कीसम्म उत्तर दक्षिण 29.7 किलोमिटर सड़कको स्तर उन्नति गर्ने काम भइरहेको छ। उत्तर दक्षिण लम्की खखरोला सड़कको अन्तिम प्याकेजको केही काम मात्र बाँकी रहेको र अन्य दुई प्याकेजको काम सकिएको छ। त्यो बाँकी रहेको काम चालू आर्थिक वर्षभित्र सक्ने गरी काम भइरहेको बताउनुहुन्छ हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढ़ीका प्रमुख मुकुन्द प्रसाद लामी छाने।
अर्को उत्तर दक्षिण लोकमार्ग अन्तर्गत चाहिँ हुलाकी सड़कको लम्ची टिकापुर खकुला सड़क खण्ड मध्ये टिकापुरबाट खकुला तर्फ यो आर्थिक वर्षमा 2 किलोमिटर सड़क चिजको कार्य भएको छ। असलपञ्चित कार्य जस्तै आएर मोना नदी पुल पारी माटो भरान गर्ने काम 1 किलोमिटर जतिमा गरिसकेका छ। साइड क्लियर गरेर 4 लेन 900 मिटर लम्बाईको 4 लेनमा काम हुन्छ केही समयपछि गरेर चालु आबोभित्र त्यहाँको 11.7 किलोमिटर
सत्तीदेखि धनगढ़ीसम्मको पूर्व पश्चिम सड़क खण्डको पनि बसन्तादेखि पश्चिमको काम केही दिनमा सकिने र त्यसपछि सत्तीदेखि कान्द्रापुल भजनीसम्मको सड़कमा कालोपत्री गर्ने योजना रहेको छ। अहिले बसन्ता पश्चिमको 7 नम्बर प्याकेजमा कालोपत्रीको काम भइरहेको र कान्द्रादेखि पूर्वतिरको भागमा कालोपत्रीका लागि बेस तयार गर्ने काम भइरहेको छ। 7 नम्बर प्याकेजको काम सकिने बित्तिकै कान्द्रादेखि सत्तीसम्मको सड़क कालोपत्री शुरू गरेर यसै आर्थिक वर्षभित्र त्यो सड़क खण्डको पनि कालोपत्री सक्ने योजना रहेको बताउनुहुन्छ पुनः हुलागे राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढ़ीका प्रमुख लामिछाने।
भजनी धनगढी सडक खण्ड अन्तर्गत सतीदेखि कान्द्रा पुलसम्म 10.5 किलोमिटर सडक खण्डको बेसकोर्सको कार्य करिब 5 किलोमिटर हुँदैछ जितिरहने काम।
तर सडक कालोपत्री गर्न तोकिएको समय सीमा भने यसअघि नै सकिएर पटक पटक म्याद थप हुँदै आएको छ। 2079 पुष मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले समयमै काम गर्न भने सकेका छैनन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो ईश्वर साउद। शम्भू निर्मला विशिष्ट साधक सम्मान 2082 वरिष्ठ समालोचक डाक्टर वासुदेव त्रिपाठी र वरिष्ठ गायिका मीरा राणा सम्मानित हुनु भएको छ। वरिष्ठ गायक शम्भू कुमार मिलनको 5 वार्षिक स्मृति दिवसको अवसर पारेर शम्भू निर्मला कला साहित्य समाजद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा समालोचक डाक्टर त्रिपाठी र वरिष्ठ गायिका राणालाई शम्भू निर्मला विशिष्ट साधक सम्मानबाट सम्मानित गरिएको हो। ती दुवै सम्मानको राशि जनही नगद 21,121 रूपियाँ रहेको छ। मैथिली भाषा साहित्य मिथिला संस्कृति सभ्यताको संरक्षण सम्वर्धन गर्न विराटनगरमा 2 दिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन 2025 हुने भएको छ। मैथिली एसोसिएशन नेपालद्वारा पुष 12 र 13 गते हुने सम्मेलनमा नेपाल, भारत लगायतका अन्य मुलुकका 100 जना मैथिली भाषी प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। बर्दियाको डल्ला गाउँमा सञ्चालित होमस्टे कार्यक्रमले थारू समुदायको जीवनशैली, आमदानी र सामाजिक संरचनामा उल्लेखनीय परिवर्तन ल्याएको छ। पहिला घाँस दाउरा, मेलापात्र, जंगलमा निर्भर थारू समुदाय होमस्टे सञ्चालनमा आएपछि आन्तरिक र बाह्य पर्यटकको स्वागतमा रमाउन थालेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
डल्ला गाउँमा 2067 सालदेखि होमस्टे कार्यक्रम शुरू गरिएको हो। शुरूका दिनमा सीमित घरधुरी र न्यून सुविधा सहित सञ्चालनमा आएको होमस्टेले पछिल्ला वर्षहरूमा गति लिँदै थारू समुदायको आर्थिक सबलीकरणको बलियो आधार बन्न पुगेको छ। अहिले यहाँका थारू परिवारहरू होमस्टे सञ्चालन मार्फत नियमित आमदानी गर्न थालेका छन्, जसले उनीहरूको जीवन स्तरमा प्रत्यक्ष प्रभाव पारेको छ। होमस्टे सञ्चालक मंगल थारू:
त्रैभ पनि कार्यक्रमको तालको सहयोगमा प्राविधिक सहयोग र आर्थिक केही सहयोगले 11 घरले हामीलाई पुगेन। उद्घाटन गरिसकेपछि पाहुनाको एउटा भनौँ एउटा लहर नै चल्यो। 24 घरमा शुरू गर्न खोजिराखेका छौँ। होमस्टेले गर्दाखेरि आर्थिकमा पनि एउटा जीविकोपार्जन पनि सुधार भएको पाइन्छ यहाँ डल्लाको।
होमस्टे नहुँदा जंगलमै निर्भर हुँदा वन्यजन्तुको समेत जोखिम रहेको थियो। तराई भूपरिधि तथा संरक्षण कार्यक्रमले होमस्टे सञ्चालनका लागि शुरूदेखि अहिलेसम्म होमस्टे प्रबन्धनमा सहयोग भएसँगै यहाँका महिलाहरू होमस्टेबाट आर्थिक लाभ लिँदै जीवनशैली फेरिँदै गएको छ। होमस्टे सञ्चालक शर्मिला थारू:
पहिला हामी होमस्टे नभएको बेलामा त्यही जंगलमा दाउरा गर्न जाने अनि त्यही बय टिप्न जाने धेरै जसो नै जंगलतिर नै जान्थ्यौं। घरमा अब काम थिएन। अहिले चाहिँ धेरै पाहुना आएर हामी घरमै व्यस्त छौं।
पाहुनाको स्वागत सँगै स्थानीय उत्पादनको बजारीकरण भएसँगै महिलाहरू आर्थिक रूपमा चलायमान बन्न थालेका छन्। डल्ला होमस्टे सञ्चालन सँगै मानव वन्यजन्तुको द्वन्द्वमा क्रमिक रूपमा कमी आउँदै गएको छ। अहिले होमस्टेमा जर्मन, फ्रान्स, इटली लगायत देशका पर्यटकहरू आउन थालेका छन्। होमस्टे सञ्चालक लिखनी थारू:
होमस्टे चलाउँदाखेरि मेरोमा चाहिँ इटली, फ्रान्स, युके, बेलायतदेखि विदेशी पाहुना आउनुभएको छ।
डल्ला होमस्टेको मुख्य आकर्षण स्थानीय खानाको स्वाद, थारू संस्कृतिको रहन सहन, नाचगान र सरल जीवनशैली हो। माछा, ढिक्री, घोगी, सिद्रा लगायत परम्परागत थारू परिकारले पर्यटकहरूलाई लोभ्याउने गरेको छ। साथै थारू समुदायको मौलिक संस्कृति, पोशाक र आतिथ्य सत्कारले पाहुनालाई फेरि फेरि आउन प्रेरित गरिरहेको छ। आन्तरिक पर्यटक नरेन्द्र झा:
बस्ने व्यवस्था र यहाँको व्यवहार, वरपरको वातावरण पछि हेर्दै जाँदाखेरि र रातिको कल्चर हेरिसकेपछि एकदमै प्रभावित भएका छन्।
डल्ला होमस्टे आज थारू समुदायको लागि मात्रै होइन, ग्रामीण पर्यटन विकासको सफल नमूनाका रूपमा स्थापित हुँदै गएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरला सुवेदी। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढ़ाइरहेको प्रति गम्भीर चेतावनी दिनुभएको छ। उहाँले युक्रेनको विदेश गुप्तचर सेवाका प्रमुख को प्रतिवेदन उद्धृत गर्दै ऊर्जा कम्पनीहरू र काल्पनिक कानूनी संरचना मार्फत रूसले प्रतिबन्धबाट जोगिन खोजिरहेको उल्लेख गर्नुभयो। सामाजिक सञ्जाल एक्समा सार्वजनिक सन्देश मार्फत राष्ट्रपति जेलेन्स्कीले युक्रेनले यस्ता गतिविधि निरन्तर निगरानी गरिरहेको र साझेदार मुलुकहरूसँग समन्वय गरेर रूसमाथि दबाव कायम राख्ने प्रष्ट पार्नुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग मध्य प्रदेश सरकारका प्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूले भेट गरी संघीय सरकारले दिँदै आएको अनुदान रकम बढ़ाउन माग गर्नुभएको छ। अर्थमन्त्री खनालसँग मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, प्रदेश अर्थमन्त्री महेश प्रसाद यादव लगायतले बिहिबार जनकपुरमा भेट गर्नुभई मध्य प्रदेशको मानव सूचकांक कमजोर रहेकोले प्रदेश सरकारले पाउँदै आएको अनुदान रकम बढ़ाउन आग्रह गर्नुभएको हो। यस्तै भेटका क्रममा मध्य प्रदेश सरकारको आन्तरिक आय स्रोत बढ़ाउन संघले उठाउँदै आएको राजस्वका कतिपय क्षेत्रमा प्रदेश सरकारलाई स्वायत्तता दिन र मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्दै आएको एमबीबीएस कार्यक्रमलाई आर्थिक अनुदान उपलब्ध गराउन पनि अर्थमन्त्री खनालको ध्यानाकर्षण गराइएको छ। छलफलमा अर्थमन्त्री खनालले प्रदेश सरकारबाट प्रदेशको आर्थिक विकास तथा समृद्धिका लागि व्यक्त भएको चिन्ताप्रति संघ सरकार सकारात्मक रहेको र त्यसको सम्बोधनका लागि आफूले प्रयास गर्ने बताउनुभयो। चालू आर्थिक वर्षको पाँच महिनामा वीरगंज नाका हुँदै 39 अर्ब 97 करोड़ रुपियाँ मूल्यका माल वस्तु निर्यात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 19 अर्ब रुपियाँले बढ़ी हो। गत आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगंज नाका भएर 21 अर्ब 18 करोड़ रुपियाँको माल वस्तु निर्यात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। वीरगंज नाका भएर गएको पाँच महिनाको अवधिमा करिब 20 अर्ब 76 करोड़ रुपियाँको भटमासको प्रशोधित तेल, 3 अर्ब 7 करोड़ रुपियाँको फलफूलको जुस, 2 अर्ब 87 करोड़ रुपियाँको सूर्यमुखीको प्रशोधित तेल, 1 अर्ब 97 करोड़ रुपियाँको प्रशोधित पाम तेल र 1 अर्ब 50 करोड़ रुपियाँको कपड़ाहरू निर्यात भएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकृत उदय सिंह विष्टले बताउनुभयो। हिउँदियाममा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या घट्दै गएपछि निजी वायु सेवा कम्पनीहरूले पोखरा जोमसोम हवाई सेवा स्थगित गरेका छन्। नियमित उडान भर्दै आएको तारा एयरलाइन्सले आगामी डिसेम्बर 4 देखि मार्च 1 गतिसम्म र समित एयरलाइन्सले आगामी 2 महिनाका लागि उडान स्थगित गरेको जनाएका छन्। प्रतिकूल मौसम, हिमपातको सम्भावना र न्यून पर्यटक संख्याका कारण हवाई सेवा स्थगित भएको नागरिक उड्डयन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। वायु सेवा कम्पनीहरूले नियमित हवाई सेवा स्थगित गरे पनि चार्टर र आपतकालीन हेली सेवा भने नरोकिने तारा एयरलाइन्स मुस्ताङका स्टेशन इन्चार्ज सुचन लालचनले बताउनुभयो। हिउँदियाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले विगतका वर्षहरूमा पनि पोखरा जोमसोम उडान प्रभावित हुँदै आएको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार अजय बमबाट।
एन्फा यु 16 युथ लीगमा प्लानिङ बोइज युनाइटेडले श्री भगवती क्लब विरूद्ध 4-1 गोलको शानदार जित हासिल गरेको छ। बिहिबार भएको खेलमा प्लानिङलाई जित दिलाउन ओम खड्काले 2 गोल गरे। त्यस्तै प्रशान्त तामाङ र प्रकाश बुढाथोरीको नाममा 1-1 गोल रह्यो। निर्धारित समय सकिन 2 मिनट बाँकी छँदा अनिल गुरूङले गरेको गोल श्री भगवतीका लागि सान्त्वना गोल बन्यो। लीगमा प्लानिङको यो चौथो जित हो। पुछारबाट दोस्रो स्थानमा रहेको प्लानिङले 25 खेलमा 14 अङ्क जोडेको छ। समान खेलबाट 30 अङ्क जोड्दै भगवती 8 स्थानमा छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले 9 संस्करणको भलिबल प्रतियोगिता पुस 23 देखि 26 गतिसम्म आयोजना गर्ने भएको छ। बिहिबार शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा साबिक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्ट क्लब, त्रिभुवन आर्मी क्लब र एभरेस्ट भलिबल क्लब गरी 5 टोलीको सहभागिता रहने बताइएको छ। नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टोलीलाई 2 समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल सञ्चालन गरिनेछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई नगद 5 लाख रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै उपविजेताले 2,50,000 र तेस्रो हुने टोलीलाई 1,25,000 रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ। नेपालगंजका मंगले तामाङ अबोट ओल्ड म्याराथोन मेजर्सको विश्व वरितामा नेपालबाट सूचीकृत हुने बढ़ी उमेरका एकमात्र धावक बनेका छन्। गत मंगिर 22 गते सम्पन्न 11 धारा नेपालगंज म्याराथनमा भेट्रानतर्फ 42.195 किमी दूरी 4:38:50 पूरा गरेपछि तामाङको नाम विश्व वरियतामा लेखिएको हो। उनको जन्म 2015 असार 27 गते भएको थियो। संसारका उत्कृष्ट म्याराथन रेसरलाई एउटा प्लेटफर्ममा जोड्ने अबोट ओल्ड म्याराथन मेजर्सले विश्वभरका उमेर समूहका धावकहरूको सूचीकृत गर्दै वरियताक्रम निर्धारण गर्दछ। साथै मेजर म्याराथनको नतिजा र इलाइट रनहरूको प्रदर्शनलाई पनि मापन गर्दै अवसर र पुरस्कृत समेत गर्दछ। ओल्ड म्याराथन मेसेजको 65-69 वर्ष उमेर समूहमा नेपालगंजबाट एकमात्र धावक तामाङ विश्व वरियताको 2678 नम्बरमा रहेका छन्।
अब मौसम सम्बन्धी जानकारी। आज तराई भूभागका धेरै स्थानहरूमा हुस्सो लाग्ने सम्भावना रहेको छ। कोशी मधेश र बागमती प्रदेशका तराईका भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्याहसम्म कुहिरो लाग्ने समेत सम्भावना रहेको छ। गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम लगायत बाँकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 16.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 16-18 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:53 भयो भने सूर्यास्त भरे साँझ 5:16 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचनमा नै वर्तमान सरकारको अर्जुन दृष्टि रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। त्रिभुवन विश्वविद्यालयको 51 दीक्षान्तमा 16,000 भन्दा बढ़ी विद्यार्थी दीक्षित। शिक्षालाई सिपसँग जोड्न प्रधानमन्त्री सुशीला कार्कीको आग्रह। निर्वाचन आयोगद्वारा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कार्यविधि तथा निर्देशिका तयार गर्ने कार्य तीव्र। पूर्व गृहमन्त्री रमेश लेखकले 23 र 24 घटना सम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिने। र रूसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको आरोप। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।